कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक।
नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर 6 बाख्रा पालनसँगै फुल खेती गर्दै आउनुभएका कृषक राम बहादुर थापाको पौरखको कथा प्रस्तुत गर्दैछौँ। पोखराबाट काठमाडौँ आउँदै गर्दा माइला दाईका केही सपना थिए, तर केही पनि सोचेको जस्तो नभएपछि उहाँले वैदेशिक रोजगारीमा जाने कोसिस गर्नुभयो। आफूसँग भएको पैसाले विदेश जान नपुग्ने भएपछि उहाँले त्यही पैसामा केही ऋण थपेर कृषिमा लगानी गर्नुभएको थियो।
17 वर्षदेखि नै म काठमाडौँ छिरेको हुँ, अहिले 52 वर्ष भए। के गर्ने त, अब काठमाडौँ त आइयो, के गर्ने भनेर पहिला सुरुमा चाहिँ यस्तै यस्तै ज्यामी कामहरू गरियो। 80 रुपियाँ ज्याला खाएर पनि काम गरियो। अनि त्यसपछि होटल व्यवसाय गरौँ, योभन्दा अलिकति हुन्छ कि भनेर 11 वर्ष होटल व्यवसाय गरेँ। त्यसमा पनि मलाई त्यति उपलब्धि लागेन। विदेश जानको लागि, दुबई जानको लागि भिसा लागेको थियो सेक्युरिटी गार्डको लागि, अनि मलाई मेन पावरले 2.5 लाख रुपियाँ माग्यो। त्यसपछि मैले 2.5 लाख त हजुर म त दिन सक्दिनँ, अब हामी काम गर्ने ज्यालादारी काम गर्ने मान्छे अब कसरी तिर्ने 2.5 लाख, सक्दिनँ म भने। अनि त्यसपछि अब भएन भनेर मैले पासपोर्ट पनि हुँ मेन पावरमै छोडिदिएँ। 1.5 लाख रुपियाँमा 5 वटा टनेल खरिद गरेँ। मैले 2.5 लाख तिरेर म जान्न, म त्यो अलिकति त्यत्रो पैसा तिर्न नसकेर थोरै पैसा थियो मसँग, त्यो थोरै पैसा लगानी गरेर 1.5 लाख रुपियाँ लगानी गरेर 5 वटा टनेल यस्तै किने। आधी चाहिँ बचत थियो, आधी चाहिँ फाइनेन्सबाट लिएको थियो। मलाई त त्यो ऋण तिर्न नि साह्रै गाह्रो भयो। हजुर,
सुरुको वर्षमा नै टमाटरले उत्साहजनक आमदानी दिएपछि कृषक थापालाई थप हौसला मिल्यो। उमेर ढल्कँदै गएसँगै उहाँलाई माछा पाल्ने रहर भयो, तर आफ्नो जग्गा नभएका कारण पोखरी निर्माण गर्न सम्भव भएन। यसैबीच खेतीबाट खेर जाने वस्तुको सदुपयोग गर्न एकजना छिमेकीको सल्लाहमा उहाँले एउटा बाख्रा पाल्न सुरु गर्नुभयो। त्यही एउटा बाख्राबाट सुरु भएको यात्रा आज उहाँको आमदानीको मुख्य स्रोत बनेको छ।
पहिला सुरु वर्ष 5 वटैमा टमाटर लगाएँ, सिर्जना भन्ने टमाटर, त्यसबाट नै एकदम राम्रो भयो। 10 वर्ष नै गरेँ होला मैले त्यो तरकारी खेती। त्यसपछि अब उमेर ढल्किँदै गयो, गरुङ्गो बोकेर हिँड्नुपर्ने, अब मैले हल्का काम के पाउँछु होला त जस्तो लाग्यो आफैलाई। त्यसपछि मैले नि हल्का काम खोज्दै गरेँ। खोज्दाखेरि मलाई पाल्न गर्न त अब मलाई माछा पाल्न एकदम रहर थियो, तर ठाउँ पाइनँ मैले। एकदम रहर थियो यो एरियामा माछा पाल्नलाई, साहुहरूलाई जग्गा माग्दाखेरि होइन माछालाई पोखरी खन्नुपर्छ खाल्टो, त्यो हुँदैन, हामी जग्गा बिग्रन्छ नदिने भन्ने हिसाबले त्यो जग्गा पाइएन यो एरियामा। अनि त्यो एकजना नेवार बुवाले बाख्रा दिनुभयो एउटा, तिम्रो तरकारीहरू धेरै घाँसहरू खेर जान्छ, गाईहरूलाई दिइरहेछौ, त्यो घाँस सदुपयोग मलको लागि तिमीलाई चाहिन्छ किसानलाई भनेर मल किनिरहनु पर्छ, मल पनि हुन्छ भनेर एउटा बाख्रा पाल्नु कि पाल्नु भन्नुभयो। अनि मैले पालेँ हजुर, ल्याएँ उहाँ बुवासँग 9,500 ल्याएँ। 9,500 ल्याएर आजसम्म 12 वर्ष भयो। 12.5 वर्षमा मैले एउटा बाख्राबाट 35 वटासम्म बनाएँ, 35 वटासम्म बनाएँ। अहिले 25 वटा छन्, अस्ति 7 वटा खसी बोकेर बेचेँ। यही फुल खेती, तरकारी खेतीहरू, यस्तै मकैहरू अलिअलि गर्छु हल्का हल्का।
कुनै समय घर खर्च चलाउन समेत धौधौ परेको थियो, तर अहिले साग फुल र खसी बोका बेचेर आएको आमदानीले घर खर्च चलाएर केही बचत पनि गरेको उहाँ गौरवका साथ बताउनुहुन्छ।
आमदानी जस घर खर्च त 2-4 पैसा नै जोड्या छु अहिले मैले। 2-4 पैसा जस बाख्राहरू खसीहरू बेच्छु। वर्षमा दसैँमा धन्नै 8-10 वटा त खसी पाठाहरू वर्षमा त्यति त बेच्छु मैले। बेचेर जस अहिले चाहिँ त मलाई धेरै नै फाप भइरहेछ। पहिला त म डुब्या थिएँ, अहिले त अलिअलि यति गर्नाले धन्न मेरो सास आइरहेछ। कृषिले मलाई गरेछ, मैले साउलाई भाडा तिरेर 2-4 पैसा म खाएर छोराछोरी जान परिवारलाई यताउति गरेर होइन जस 2-4 पैसा जोगाएको छु। मलाई कृषिबाट चाहिँ धेरै नै ऊ भएको छ, म जस अहिले चाहिँ सन्तुष्ट छु। कृषि पेसा गर्यो भने के हुँदो रहेछ, हार खानु हुँदो रहेछ, गर्यो भने हुँदो रहेछ, सकिँदो रहेछ भनेर जस्तो लाग्छ अहिले चाहिँ।
उत्पादनदेखि बजारसम्मको ज्ञान भएका राम बहादुरले बजारको माग र आवश्यकता अनुसार साग र फुल उत्पादन गर्नुहुन्छ। उहाँको मुख्य बजार भने काठमाडौँ नै रहेको छ।
खास त मैले लाउनु पर्ने त अहिले सयपत्री फुलै लाउनु पर्ने. सयपत्री अलिक बजारमा ठाउँ ठाउँमा हेर्दाखेरि धेरै उत्पादन भएको देखेँ. अनि त्यसपछि बजार उसमा राम्रो मार्केट पनि आएन. म त दिनकै बजार जानुपर्ने मान्छे, फुलमा पनि त्यति राम्रो आएको देखिनँ. धेरै उत्पादन भयो कि. अनि त्यसपछि म यसलाई लस गर्छु, फुललाई अहिले लस गरेर म साग लगाउँछु. सागबाट लिन्छु, बर्खामा सागबाट अलि आउँछ होला बरु फुलबाट भन्दा भनेर मैले साग लगाएँ. बिउहरू दल राखेर तयार गरेका थिएँ. फुलहरू अरू अरूलाई नै मैले बिक्री गरेँ. ल्याएर 4500 रुपियाँ, 1000 सिटको 4500 पर्थ्यो. ल्याएर दल राखेर बिरुवा हुर्काएर मैले बेचेँ. बिरुवा बेचेँ, एउटा बिरुवाको मैले 15 रुपियाँको दरले बेचेँ. यहाँ त्यो बगारै भन्दो रहेछ यतातिर चाहिँ, खसी लिन आउने, खसी बोका खोज्दै आउनेहरूले बगारै भन्दो रहेछ. उहाँहरू पनि आइरहनुहुन्छ. खसी बजार यहाँ कलङ्की छ नि, कलङ्कीबाट पनि आउनुहुन्छ, उहाँबाट आउनुहुन्छ. अस्ति पोहोरको साल दसैँमा 10 वटा पठाएँ, गाडी नै आउनु भएको थियो कलङ्कीबाट, खसी बजारबाट. तर मैले चाहिँ अहिलेसम्म 12 वर्ष भयो, तर मैले अहिलेसम्म ढक तराजुमा राखेर चाहिँ मैले अहिलेसम्म एउटा पनि बेचेको छैन. मैले अन्धाले यति दिनुहोस् लैजानुहोस् भन्छु कि, हचुवाको भरमा मैले दिन्छु.
अहिले बजारमा प्राङ्गारिक मलको माग चर्को छ. यही अवस्थालाई ध्यानमा राखेर कृषक थापाले बाख्रा पालनबाट निस्कने मल पनि बेच्ने गर्नुभएको छ.
हुन त मेरो त युरिया त्यति आवश्यक पर्दैन, बाख्रा पालेको छु, यही मलले पनि मलाई जति भए पनि पुग्छ. अनि मैले अझ मल पनि बिक्री गर्छु. नुवाकोटसम्म स्ट्रबेरीको लागि मेरो यो धुलो मल जान्छन्, 400 रुपियाँ बोराले, उयो बोराको 400 रुपियाँले अब यो 10 बोरा तयार पारिदिनु पर्छ. त्यहाँबाट झिकेर यहाँ कुहाउँछु, कुहाएर यसरी पल्टाएर कुहाएर मात्रै धुलो पारेर मात्रै अनि पठाउँछु बोरामा. यो व्हाइट गुम्बामा आनीहरूले त्यो फुलको लागि, गमलामा फुलको लागि चाहिँ 10 बोरा तयार पारिदिनु, गाडी आउँछ भन्नुभएको. त्यो यो पनि पुर्याउनै सकिरहेको छैन. अस्ति मात्रै किबीमा राख्नको लागि 32 बोरा पठाएँ. मल त यहाँ राख्नै पाइँदैन, भ्याउँदै भ्याउँदैन मल त.
कृषक थापाले अरूको जग्गा भाडामा लिएर खेती र बाख्रा पालन गरिरहनु भएको छ.
साउको अहिले भाडा तिरेर नै मैले 1-2-3 ठाउँमा तिर्छु. यो 45,000 तिर्छु, तल फुलखेती 20,000 तिर्छु, उता ढोलङ्गेमा छ आधी रो पनि त्यसलाई 10,000 तिर्छु, 75,000 भाडा तिरेर गर्छु. अनि अरू 2 रो पनि चाहिँ उता केरुङ, केरुङको शेर्पा दाई हुनुहुन्छ, उहाँ दाईले तिमी पहिलादेखि नै गरिरहनु किसान काम गर्ने रहेछौ, राम्रो काम गर्ने रहेछ, गरेर खानु, मलाई भाडा पर्दैन भनेर यो वाइडगुमा माथि 2 रो पनि चाहिँ साउले दिनुभएको, त्यसको चाहिँ मैले भाडा दिन्न.
उहाँको यो यात्रामा उहाँको परिवार पनि उत्तिकै जोसका साथ लागिरहेको छ. माइला दाई र माइली दिदीसँगै उहाँहरूका छोराले पनि यो व्यवसाय सम्हाल्नमा सहयोग गर्नुहुन्छ.
हामी 3 जना छौँ, छोरा परिवार र म 3 जना छौँ. 3 जनाको उसबाट नै यसरी नै गरिरहेको छौँ. कुनै साह्रो गाह्रो त्यस्तो अब रोप्नलाई बिरुवाहरू रोप्न त्यस्तो कुनै कुनै यसो एक दिनलाई ज्यालामा ल्याउँछु, तिनीहरू गर्छन्, नभए त घरकै मान्छेले नै चलाइराखेको छु अहिलेसम्म. दिन यसरी बिहान 4 बजे उठेर जान्छु बजार, अब त्यही बेचबिखन गर्छु. अब फुल एक दिन तरकारी लान्छु, एक दिन फुल लान्छु, अनि त्यसै गरेर लान्छु र अनि त्यही बाख्रा पाठालाई दाना पानी अब यताउति गरेर ल्याउँछु. अनि अरू त अब आएपछि यही बाख्रा पाठालाई स्याहारसुर गर्ने, घाँस पानी कुँडो पानी त्यही गर्छु. अनि दिउँसो चाहिँ छोरोले बाख्रा लिएर जान्छ, म र परिवार चाहिँ अब यही स्याहार्नु पऱ्यो नि, फेरि फुलहरू तरकारीहरूतिरै त्यतितिरै बाख्राहरूलाई घाँस पनि चाहियो, त्यही गरेर दिनचर्या यसरी नै बिताइरहेको छु. हजुर,
बाख्रासँगै दिन कटाउन रुचाउने माइला दाई र माइली दिदीका लागि यी बाख्राहरू केवल आमदानीका स्रोत मात्र होइनन्। उहाँहरू यी बाख्राहरूलाई आफ्नो सुख दुःखको साथी मान्नुहुन्छ र आफ्नै सन्तानलाई जस्तै माया अनि हेरचाह गर्नुहुन्छ.
यिनीहरूले खाए कि खाएन, म खान्न बरु म भोगिरहेको केही पनि हुँदैन. यिनले खाए खाएन होला, आज कस्तो किसिमको खुवायो होला भन्ने चिन्ता लाग्छ. अनि त्यही भएर म दाना पानी त कम गर्दिनँ. मेरो अरूको लेखी हेरेर मेरो यो ऊहरू चाहिँ वस्तुभाव चाहिँ एकदम राम्रो होस् है भन्ने मेरो चाहिँ त्यो हुन्छ. म आफू पाल्छु तर म यी छोराछोरी जस्तै लाग्छ, काखमा लुटुपुटु भएर आउँछन्, म काटेर खान्न. परिवार नै हामी खानु मान्दैनौँ. पठाउने बेला यिनीहरू त रुन्छन्, हेर्नुहोस् छोरो र यो बुढिया चाहिँ रुन्छन्, आफ्नै छोराछोरी जस्तो लाग्छ, सबै काखा काखामा आउँछ. अब एउटा माउले 5 वटासम्म पायो बच्चा जन्मायो, 3-4 वटा पाउँदा रेगुलरै छ, सबै नै पाउँछन्. दुध पुग्दैन, दुध खुवाउँदाखेरि तिनीहरू चाहिँ बच्चाहरू हुँदो रहेछ के हेर्नुहोस्, बच्चाहरू काखमा लुटुपुटु भइहाल्छन् दुध खान आउँदाखेरि।
नागार्जुन नगरपालिकाको स्थायी बासिन्दा नभएकाले आफूले सरकारी अनुदान पाउन नसकेको र कर्मभूमिमा बाहिरको मान्छे भनिँदा मन खिन्न हुने कृषक थापा बताउनुहुन्छ। यद्यपि स्थानीय तहबाट प्राप्त प्राविधिक सहयोग, नियमित निरीक्षण र निशुल्क खोप तथा औषधि प्रति उहाँ पूर्ण रूपमा सन्तुष्ट हुनुहुन्छ।
आजसम्म मैले त्यस्तो अनुदान भने केही पनि थाहा छैन, गरिदिनु भएको त म गरिबलाई उद्धारै हुन्थ्यो हुन त, मैले त जसरी नि गर्नु पर्थ्यो, मेरो काम त ल्याउनुहोस् 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 भनेर म कहिल्यै पनि भन्दिनँ हजुर, किनभने अब आफ्नो दुःख आफैसँग छ। नगरपालिकाबाट गरिदिनु भएको त्यो औषधि सम्बन्धी चाहिँ पहिला त थिएन, अहिले 2-4 वर्ष भयो उहाँहरूले निकै राम्रो हेरिदिनु भएको छ। आइदिनु फोन गरेको बेलामा तुरुन्तै आइदिनुहुन्छ, अनि आएर अनि सल्लाहहरू दिनुहुन्छ, यो समय भएपछि पिपिआरको भ्याक्सिनहरू अनि घाँसपातहरू पनि बिउहरू नि दिनुहुन्छ। यो चाहिँ हजुरहरूलाई यहाँबाट मिल्दैन, हजुरहरू बाहिरको मान्छे हुनुहुन्छ रहेछ, गर्न त के गर्नु भएको रहेछ तर तपाईँहरूलाई चाहिँ मिल्दैन भन्ने किसिमको चाहिँ ऊहरू आउँथ्यो क्या हजुर बेला बेलामा। ए हजुर, अनि हामीलाई चाहिँ कस्तो मनमा लाग्थ्यो भने ए हजुर हामी पनि नेपालकै मान्छे हौ नि, बाहिरको मान्छे हो नि, हामी बाहिर भनेको कहाँ, साउदी कतारको कास्की जिल्लाको भयो भने यो काठमाडौँ जिल्लामा आएर मैले व्यवसाय किसान ऊ गर्छु कृषि उसमा गर्छु भने हामी कसरी बाहिर भयौँ, मलाई चाहिँ त्यतिखेरको अवस्था चाहिँ मन खिन्न हुन्थ्यो कि।
किसानको मनोबल उच्च रहे मात्र कृषिको क्षेत्र विस्तार हुने हुँदा राज्यले किसान र कृषिलाई प्राथमिकतामा राखोस् भन्ने कृषक थापाको अपेक्षा रहेको छ।
आधुनिक किसिमको खोरहरू बनाएर के अरे घाँसहरू त्यस्तै गरेर आधुनिक खोरहरू राम्रो बनाएर अझ योभन्दा व्यावसायिक अझ तपाईँहरूले भ्याएसम्म तपाईँहरूको क्षमताले कति भ्याउँछ 100-150-200 अझै बढाउनुहोस् भन्ने हौसला दिनुभएदेखि टाइम टाइममा आएर हाम्रो पशु भाउहरू खेतीपातीहरू कस्तो भएको छ बेला बेलामा आएर चेकजाँच गरेर हेरिदिनुहोस् के किसिमको रोग लागेको छ कस्तो किसिमको उभा छ त्यसो गरेर हेरिदिनु भने हामी त कति गौरव मान्यो नि, हाम्रो छाती त कत्रो हुन्थ्यो, ओहो सरकारले हेरिदिनु भएको छ हामीलाई, हामी गरिब किसानलाई पनि यस्तो किसिमले हाम्रो सानो देशको सरकारले पनि यसो गरेर हेरिदिनु भएको छ है, हामी खुसी हुनुपर्छ, सरकारले पनि सहयोग गरिदिन्छ हेर्छ भनेर हामीले अरू साथीलाई नि उक्साउँछौँ नि।
हार नमान्ने मान्छेले नै गन्तव्य पाउँछ भन्ने दृढ विश्वास राख्ने कृषक थापा सबैजनालाई हिम्मत नहारी निरन्तर मेहनतका साथ अगाडि बढ्न आग्रह समेत गर्नुहुन्छ।
हरेस नखौ गरम, मैले पनि जिरोबाट नै सुरु गरेँ, म अहिले यतिसम्म आएँ, मलाई यो किसानबाट धेरै नै, मैले अरू काम गरेँ मलाई फाप भएन, किसानबाट चाहिँ किसान माटोबाट चाहिँ हामीले पाइन्छ, माटोबाट पाइन्छ, किसान गऱ्यो भने चाहिँ हामी कहिल्यै पनि उँधो हुँदैनौँ, हामी फाइदामै जान्छौँ, यस्तो वस्तुभावहरू खेतीपाती फुल खेतीहरू यो बाह्रपाठा पालेर चाहिँ हामी कहिले पनि ऊ हुँदैनौँ। हुन त अब कतिपयले भन्नुहुन्छ हामी त डुब्यौँ भन्नुहुन्छ, त्यो के किसिमले र के मिलेन होइन, त्यसो किसिमको मिलेन होला, दाना पानी मिलेन, घाँस पानी, अब मौसम बाह्रपाठालाई ओबानो ठाउँ खोज्छन्, चिसो ठाउँ थियो कि कस्तो थियो कि होइन, विदेश पनि त्यस्तै हो सबै, म दाजुभाइलाई के भन्छु भने विदेश पनि गरुन्जेल मात्रै विदेश हो, हुन त यहाँ पनि गरुन्जेल नै हो तर भए पनि आफ्नै ठाउँमा मल जल गरेर माटो चलाएपछि माटोले दिन्छ।
हो कृषिमा सम्भावना छ तर त्यसलाई सफलतामा बदल्न लगन धैर्य र निरन्तरता चाहिन्छ। यिनै गुणका कारण आज राम बहादुर थापा धेरै किसानका लागि प्रेरणाको स्रोत बन्नु भएको छ।
विज्ञानी प्राविधिकको सल्लाह लिने गरौ सल्लाह लिने गरौ जगतको प्राणघाती स्वाभिमानी धर्म शुद्ध शुद्ध उब्जाउँ छु गरी परिश्रम गरी परिश्रम।
कथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ, विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
समृद्ध कृषि समृद्ध जीवन।
गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर
पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
कुरा त ठिकै हो कि साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
सूचीकरण त गर्नै पर्ने हो।
नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मा मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा लिएर उपस्थित हुने नै छौँ। तबसम्मका लागि कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।